अब इन आयात को दिल की ज़मीन पे लेके अगर सिर्फ इसका तर्जुमा ही जहन में रखें, वन इला रब्बिकल मुंतहा, आना तो रबी के पास है। पीछे बात कर दी ना कि वो तुम्हारे सारे आमाल की जजा देगा, सुम्मा युजज़ाहुल जजा लौफा, यहाँ वो बात पूरी हुई है, जो करेगा उसकी जजाएं पूरी होगी। लोग दुनिया बनाने के लिए क्या कुछ नहीं करते, लेकिन अल्लाह की ज़ात बंदे को सब कुछ देगा। हम इल्म से दूर क्यों भागते हैं, क्योंकि हमें पता ही नहीं कि ये इल्म हमें कहाँ तक पहुँचाएगा। कहा छोड़ दो, वन इला रब्बिकल मुंतहा, तुम्हारे सारे कामों की इंतहा रब की तरफ है। रिस्क का मसला, बीमारी, रजू इल्लाह करो। दीनी मामलात में इख्तलाफ, रजू अल्लाह और उसके रसूल की तरफ करो। हर मामले में जहाँ कन्फ्यूजन आ गया, करूँ ना करूँ, इस्तखारा अल्लाह से पूछ लो। आप देखिए कि मुंतहा को आप एंड कह लें, एंड सामने रख के काम करेंगे तो जजा मिलेगी। एक बुक है बहुत अच्छी, है तो नॉन मुस्लिम की है, कि 7 Habits ऑफ द सक्सेसफुल पर्सन, दुनिया में अवार्ड याफ्ता बुक है, मिलियंस में उसकी कॉपियाँ छपी हैं। 7 आदत उन्होंने उसमें बयान की हैं कि कामयाब लोगों के लिए पहली आदत उसमें यही है कि इंजाम को सामने रख के काम करो। घर से निकलने से पहले देखो पहुँचना किधर है। अन्न इला रब्बिकल मुंतहा से पता चलता है कि हम सब की ये सारी मामलात किसमें होंगी, कि जिसमें हम अपने आप को अल्लाह ताला की तरफ ले जाएंगे। सोचिए ज़रा वो कैसा दिन होगा कि जब हम अपने रब के सामने पहुँचे होंगे। जब एक बंदा हकीकत में अपने आप को इस तरह से अल्लाह के सामने पेश करेगा, कौन सा रब, वन्नहु हुवद हकवाब का, और ये कि वो ही जिसने हंसाया और उसी ने रुलाया। कोई हमें हंसा सकता है, कोई रुला सकता है? पता तो चल जाए एक दफ़ा कि खुशी और गम का मालिक वो है, तो दूसरों से गिले शिकवे दूर हुए, और दूसरों को सिर्फ इसलिए खुश करें कि वो हमें खुश रखेंगे, हंसाएंगे, अल्लाह को नाराज़ कर दें, कभी ऐसा होगा? वो शख्स जो सारी ज़िंदगी वो काम करता रहा जिसकी उसने कोशिश की, जिसने नफ्स के ऊपर ख्वाहिशात को काबू में डाला, रब की बात रब के लिए अपने आप को पेश किया, तो ज़रा बताइए तो सही कि उसको रब खुश करेगा कि नहीं करेगा? मैं सोचती हूँ हमारे अकीदे में सिर्फ ये कायदे याद है, आप इसको लिख लें अपने पास और फिर इसको खुद को कहलाएं कि वन न हो हुआ दहकवाब का, मेरे आंसू भी मेरे रब की तरफ से आते हैं, और मेरी मुस्कुराहटें, मेरी तबस्सुम, मेरी हंसी उसकी तरफ से आती है। चाहे तो खुश करके हंसा दे, चाहे तो गम अंदोह में मुब्तला करके उसको रुला दे। मुसरत और गम उसकी हाथ में, उसके दस्ते कुदरत में। तो अक्लमंदी क्या है कि उसी की बंदगी का कलादा अपने गले में डालकर उसके दरबार में हाजिर हो जाओ, उसी से खुशियों की भीख मांगो, उसी से हुजन और मलाल से पनाह मांगो। इसके दर को छोड़कर खुशियों की तलाश में भटकना महज जहालत और नाफरमानी है। कोई आपको खुशी नहीं देगा। आप सर से पांव तक दीन से दूर हो जाएं, सारा दीन उतार के फेंके के शौहर खुश हो जाए, नहीं होगा। मेरा घर बसा रहे, नहीं बसेगा। आप सारा दिन रात काम करें, हलाल कमाएं, हराम कमाएं, सोच से कि मेरे बीवी बच्चे बड़े खुश होंगे, नहीं होंगे, वल्लाह ही नहीं होंगे। अल्लाह को छोड़ के किसी को अपना इस तरह का मामला सही करने वाला समझा नहीं हो सकता। अच्छी बुरी तकदीर रब के हाथ में, राहत मसरत उसके हाथ में, मसाए बलाम उसके हाथ में। असल बात यह है कि उस पर नजरें लगाओ। मैं जब इस आयत को पढ़ती हूँ, और कभी भी इंसान को किसी इंसान पे गुस्सा आए या किसी इंसान का कोई अमल या उसकी कोई हरकत आपको रुलाए, तो मुझे यह आयत सामने आंखों के लिखी हुई दिखती है। ये थोड़ी है तुम्हें रुलाने वाला, ये उसने कहा है कि तुम रो, उसने इसके दिल में डाला कि तुम्हारा दिल दुखाए, रोए। तुम अल्लाह से रब्ता सही करो, जाके मेन जाके बात करो कि अल्लाह इस बंदे ने क्यों मेरा दिल दुखाया, मेरे इस बच्चे ने मेरा दिल क्यों तड़पाया, मेरी बीवी ने मुझे क्यों रुलाया, मेरे शौहर ने मुझे क्यों रुलाया। आप देखेंगे कि बिल्कुल किबले सीधे हो जाएंगे, जाए नमाजों वाले भी और सोचों के किबले भी। वन्नहु हुवा अमात वाहया, और वही तो है जो जिंदा करता और मारता, जीना मरना उसके हाथ में। देखिए इतना कुछ हमारा उसके पास रखा हुआ है, मौत और हयात। एक पानी की बूंद से इंसान ने जिंदगी दी, अपनी हिकमत से किसी को लड़का बना दिया, किसी को लड़की। ताकत इतनी है कि सारा बंदा जो इंसान अपने आप को इतना बड़ा बना होता है, उसको पकड़ के कब्र में डाल दे उसके साथ कितनी नजरें। आप देखिए किसी बैंक में आपका पैसा पड़ा हो, कितनी नजरें उसमें लगी होंगी। किसी घर में आपका जेवर पड़ा हो, कितनी फिक्र होगी। किसी इंसान से आपका मुफाद लगा हो, कैसे लोग जूतियां सीधी करते हैं। बड़ी बड़ी ताकतों की जूतियां सीधी क्यों की जाती हैं कि हमारे मुफाद, हमें एड मिलती है, हमें हथियार मिलते हैं। कभी इस आयत को सामने रख के अपनी जिंदगी को देखे, मेरी मौत मेरी जिंदगी उसके हाथ में। किसी डॉक्टर को ही सोच लें, जो आपका फैमिली डॉक्टर है या जो आपका हार्ट स्पेशलिस्ट है, और मुश्किल में हमेशा आप उसी को फ़ोन करते हैं। वो ना मिले तो क्या हाल होता है, तो जब अल्लाह ना मिले तो क्या हाल होगा बंदे का। है ना जिंदगी बेबंदगी शर्मिंदगी। वअन्नहु खलक़ अज़्ज़ौजैन अज़्ज़कर वल्उन्सा, और ये कि उसी ने पैदा फरमाई नर और मादा, किससे, सोने और चांदी से नहीं। मिन नुतफतिन इज़ा तुमना, वो तो एक बूंद है जब टपकती है, इसी तरह वन अलैहिल नशतल उखरा, इसी तरह एक दूसरी बार पैदा करना है। जो दुनिया में पानी से इतनी तस्वीरें बड़ी बना सकता है तो वहाँ नहीं बनाएगा। पूरी आयतों को देख लीजिए तो हयात बादल ममात की सारी दलीलें, हंसना रोना जन्नत जहन्नुम है, अमात वाहिया मरने के बाद दूसरी दुनिया में जाना है, कहा वो दुनिया में तुम्हें बना सकता है तो आगे भी कर सकता है, और वन्नहु हुवा अग्ना वाक्ना, फिर अकना आ गया, फरमाया वही है जो गनी करता है और मुफलस बनाता है, माल दौलत उसके सामने। अब यहाँ अकना पे बात कर ले, इस सूरत के अल्फाज बड़े खूबसूरत हैं। शुरू से आप महसूस कर रहे हैं कि ज़्यादा वक्त इसके अल्फाज में जा रहा है। अकना का लफ्ज मुख्तलिफ मानों में, नंबर एक अर्दा, इमाम इब्ने अब्बास कहते हैं कि यहाँ मुराद है अर्दा, मतलब क्या है कि राज़ी कर दिया, अल्लाह की ज़ात गनी करती है और बंदे को राज़ी करती है। ये मफहूम तो साफ समझ आ रहा है कि दौलत भी देता है फिर राज़ी भी करता है, तईशात भी देता है फिर खुशी भी देता है, ठीक है। इसी तरह दूसरा मानी है कन्ना, कनाती, माल दिया तो मुतमईन भी कर दिया। कुछ ऐसे माल सब कुछ होता है, दिल ही नहीं भरता, हौका ही नहीं जाता, हर वक्त चली ना जाए, कट ना जाए, ख़त्म ना हो जाए, इसकी बात है। तीसरा इसका एक मफहूम है, मैं नाम नहीं मुफस्सिरीन को लिखा रही ताकि बात बोझल ना हो, कि आदमी की हाजत से ज़्यादा कुछ जो भी उसको दे दिया जाए वो इकना है। इसी से लफ्ज़ कनात है ना, यानी ज़रूरत से ज़्यादा देना। इसी तरह चौथा मानी है अकना कुन या तुन से है, मानी है बाकी और महफूज रहने वाला माल, मकान, अराजी, बागात, प्रॉपर्टी कह लें आप। और सबसे बढ़ के एक और मफहूम जो बिल्कुल ही अपोजिट है, अकना अफ़करा, फ़कर से, गुरबत, बिल्कुल मानी फिर बदल जाएगा कि हुआ अगना जिसने गनी किया, और वाकना यानी फ़कीर कर दिया, जिसको चाहा गनी किया, जिसको चाहा गरीब किया। है कोई दुनिया की ज़ुबान जो एक लफ्ज़ के चार बिल्कुल मुख्तलिफ मानी दे, और आप कुरान की तफसीर के बग़ैर इन आयात को समझ सकते हैं। रब वो जिसने दिया जो राज़ी करता है, वो रब देता है जो देने के बाद उसको महफूज भी रखता है, रब वो है जो देने के बाद खुश भी करता है, और रब जो है जो देने के बाद ले भी लेता है, और इतना कुछ करने के बाद वन्नहु हुवा रब्बु शेरा, वो तो शेरा सितारे का रब भी है, सुभान अल्लाह, एक बहुत बड़ा सितारा, रोशन तरीन। अंग्रेज़ी में इसको साइरस कहते हैं, डॉग स्टार भी कहते हैं, अगर आप इसकी तस्वीर देखें तो कुत्ते से मिलती हुई तस्वीर होती है। मिस्री इसकी परस्तिश करते थे, कहते हैं कि ये सूरज से 23 गुना ज़्यादा रोशन है, 23 टाइम बड़ा है ये सूरज से, ज़मीन से इसका फासला 8 नूरी साल से भी ज़्यादा है, इसलिए हमें सूरज से छोटा और कम रोशन दिखता है, दूर है ना लेकिन चमक उसकी बहुत है। इसके तलू के वक्त नील में पानी की शिद्दत होती थी, तो मिस्री क्या सोचते थे कि नाउज़ बिल्ला इस सितारे के उभरने के वक्त में नूर में, वो नील में पानी आ जाता है तो इसकी पूजा शुरू कर दी। है ना बेवकूफ़ी की बात, सिर्फ दरियाए नील में पानी चढ़ा तो आपने उस सितारे को खुदा बना लिया, तो दरियाए नील बनाने वाले और उस सितारे को बनाने वाले रब के बारे में क्या हुक्म है। अरब लोगों का भी यही अकीदा बन चुका था कि ये सितारा लोगों की किस्मतों पे असरअंदाज होता है, और कहते थे कि जो हमारे माबूद हैं वो इसमें शामिल हैं। ख़ास तौर पर कबीला कुरैश का जो हमसाया कबीला खुजाया था वो इसकी परस्तिश करता था। अल्लाह ताला कहते हैं कि तुम्हारी किस्मतें शेरा नहीं बनाता बल्कि रब शेरा बनाता है, उसकी परस्तिश करो। तो फिर आज है सितारों से किस्मत मालूम करना, आपके सितारे इधर, आपके उधर, आपके इधर। बस ये तक कहते थे कि इसके असर से बारिश होती है, तो تو اللہ تعالیٰ نے یہاں رد پیش کر دیا شرک کا کہ ایسی باتیں نہ کرو، یہ بہت بڑا شرک ہے کہ تم اللہ کی مخلوق کو اللہ کے ساتھ شامل کرتے ہو. اور پھر ساتھ ہی فرما دیا وَأَنَّهُ أَهْلَكَ عَادًا الْأُولَى، اور اسی نے تو عاد اولا کو ہلاک کیا. اور وَثَمُودَ فَمَا أَبْقَى، اور ثمود کو بھی کسی نے نہ چھوڑا. اے مکہ والو، تم کیا بڑی باتیں اپنے آپ کو کیا سمجھتے ہو؟ عاد اولا سے مراد قوم عاد، حضرت خود کی قوم، اور عاد ثانیہ سے مراد ثمود، جن کے لیے عاد اخرا یا عاد ثانیہ کا لفظ آتا ہے. فرمایا کہ اللہ نے بڑی بڑی بستیوں کو ختم کر دیا، تم اپنے آپ کو کیا کہتے ہو؟ تم اپنے آپ کو کس طرح کہتے ہو؟ اچھا، یہ جو قبیلہ شعرا ہے نا، اس کے بارے میں ان کی کچھ خرافات تھیں. کہتے ہیں کہ یہ سہیل اور شعرا دو میاں بیوی تھے. سہیل نیچے کی طرف ڈھل آیا اور یمانی ہو گیا. شعرا اس کی بیوی کہکشاں کو عبور کر کے اس کے پیچھے پہنچ گئی، اس لیے اسے شعرا العبور کہتے ہیں. وہ وہیں رک گئی اور پھر وہ ستارہ بن کے چمکنے لگی. آج بھی آپ اگر پڑھیں بائبل میں تو اس قسم کی کئی خرافات ہیں، اور آپ ہندو دھرم کو پڑھیں، آپ کو کئی خدا اور ان کے بت اسی طرح کی گندی باتوں کی دلیل دکھتے ہیں، اسی لیے اس طرح کی باتیں کرتے ہیں. کہتے ہیں کہ سب سے پہلے جس شخص نے اس کی عبادت شروع کی اس کا نام ابو کبشہ تھا. عرب کے دوسرے قبیلے اس کی عبادت نہیں کرتے تھے، اور اسی لیے اللہ تعالیٰ نے یہاں ان کا یہ سارا معاملہ پیش کر دیا. پھر آگے بات ہو گئی وَقَوْمَ نُوحٍ مِّن قبل، اور قوم نوح ان سب سے پہلے، کن سے؟ عاد اور ثمود سے پہلے. اِنَّهُمْ كَانُوهُمْ أَظْلَمَ وَأَطْغَى، وہ بہت بڑے ظالم اور سرکش تھے. وَالْمُؤْتَفِقَةَ أَهْوَى، اور اوندھی کی بھی بستیاں پٹخ دی گئیں. اشارہ ہے قوم لوط کی بستیوں کی طرف. کیا ہوا تھا اس قوم کے ساتھ؟ فَغَشَّاهَا مَا غَشَّى، بس چھا گیا ان پر جو چھا گیا تھا ان پر. کیا تھا یہ چھا گیا ان پر؟ قوم لوط کے اوپر حضرت جبرائیل نے پر اپنا مارا تھا اور ان کو گرا دیا تھا، زمین پہ دھس گئیں. اشارہ ہے اس میں بحر مردار کا پانی ان پر چھا گیا تھا. بعض کہتے ہیں کہ عبارت پیچھے ختم ہو گئی تو غشاہا کا لفظ آگے کے لیے. بعض کہتے ہیں نہیں، پیچھے سے بات چل رہی ہے کہ قوم لوط پر بحر مردار کا پانی چھا گیا، ان کی موجوں نے اس کو ڈھانپ لیا اور اس میں بستیاں ڈوبی رہیں. آج بھی وہاں بدبو والا پانی کا جوہر دکھتا ہے کہ جہاں یہ قوم ہلاک کی گئی تھی. اللہ تعالیٰ اشارے دے رہے ہیں کہ قوم قریش، تم کوئی بڑی نہیں ہو، اس نبی کا انکار کرو گی تو باقی نبیوں کی قوموں کی طرح تم بھی پٹخا کے مار دی جاؤ گی. اللہ ہمیں ایسی نافرمانیوں سے بچائے، ایسے غلط کاموں سے بچائے کہ جس کی وجہ سے اللہ تعالیٰ کی پکڑ آ جاتی ہے. یہ لفظ متفقہ سرا سا سمجھ لیجئے، آسان ہے لیکن دیکھنے میں مشکل لگتا ہے. اف کس کا روٹ ہے؟ حمزہ فا کا. عرب لوگ کہا کرتے تھے کہ اف کتھو این ایہ قلب تو وصرف تو، یعنی اف جو ہے یہ پھیرنے اور پلٹنے کے معنوں میں آتا تھا. میں نے اس چیز کو پلٹ کر، الٹ پلٹ کر رکھ دیا، بستیوں کو پکڑ کر پورا زمین میں پلٹا دیا گیا. اتنی قدرتوں والے رب کے بارے میں تمہارا حال کیا ہے؟ فبئی آلائے ربک تتمارا، پس سے سننے والے بتا پھر تو اپنے رب کی کن کن نعمتوں کو چھٹلاؤ گے. تتمارا کا معنی تشکک، شک، جھگڑا، دونوں کے لیے آتا ہے. مریا کے لیے بھی آتا ہے اور شک کے لیے بھی آتا ہے، دونوں قرآن میں لفظ آتے ہیں. ہر سننے والے کو اللہ تعالیٰ کہہ رہا ہے کہ تم اللہ کی نعمتوں کو جھٹلاؤ گے. تم نے پچھلے انبیاء کے جھٹلائے جانے والی قوموں کا حال دیکھ کر بھی اپنے لیے نصیحت کی غذا نہیں لی کہ کیسے قوموں نے جب نبیوں کو جھٹلایا تو ان کے ساتھ کیا معاملہ ہوا. کیا تم اللہ کی نعمتوں، اس کی قدرتوں پہ ابھی بھی شک کرتے ہو؟ ہاذا نذیر من النذر، یہ ڈرانے والا رسول عربی پہلے ہی ڈرانے والوں کی طرح ہے. یہ کوئی نیا تو نہیں آ گیا تمہارے پاس، تمہیں اتنا بوجھل کیوں لگتا ہے؟ ہاذا سے مراد نبی صلی اللہ علیہ وسلم کی ذات بھی ہے اور قرآن بھی ہے، کیونکہ نذیر کی صفت نبی صلی اللہ علیہ وسلم کی بھی اور قرآن کی بھی ہے، اور واقعات پیچھے جائیں ان کی طرف بھی لفظ نذیر میں اشارہ. آزفت الآزفہ، قریب آ گئی قریب آگنے والی، یعنی قیامت. لیس لہا من دون اللہ کاشفا، اللہ کے سوا اس کو کوئی ظاہر کرنے والا نہیں. قیامت آ گئی، آنے والی ہے. آزفہ کا لفظ کوچ کے وقت کے لیے آتا ہے. قیامت لمحہ لمحہ قریب ہے، تمہاری موت بھی قریب ہے، تمہاری زندگی کا چراغ گل ہونے والا ہے. تم اس وقت کے قیمتی ہیرے موتیوں کو استعمال کرو، تمہاری مہلت کی گھڑیاں ختم ہو رہی ہیں. اصل بات یہ ہے کہ تم اپنے انجام کے بالکل قریب جانے والے ہو. اللہ تعالیٰ کہتے ہیں لیس لہ من دون اللہ کا شفا، جب آئے گی قیامت کوئی اس کو دور نہیں کر سکے گا، کوئی دنیا میں کسی ریکٹر سکیل میں اس کی کوئی شدت نوٹ کرنے والا نہیں ہوگا، کوئی زلزلہ پروف عمارت نہیں ہوگی، اس وقت کوئی آنے والے جھٹکوں کو روک نہیں سکے گا کہ روک دیا جائے۔ کشف یعنی کاشف، اسی سے لفظ، مطلب کیا ہے؟ چھپی ہوئی چیز سے پردہ ہٹانا، قیامت کو ظاہر کرنا اللہ کے ہاتھ میں، اس سے یہ مراد ہے۔ اور اللہ جب قیامت لے آئے گا کوئی بھی اس کو پیچھے نہیں کر سکے گا، اور آخر میں بس آخری کیل ٹھوکرے ہیں مکہ والوں کے سامنے۔ اب امیجینیشن میں وہ وقت لائیں جو میں نے آپ کو سورت کے انٹروڈکشن میں بتایا تھا کہ اللہ کے نبی یہ سورت پڑھ رہے تھے، اتنا دلوں پہ اثر ہو رہا تھا، کھو گئے، پتہ نہیں آپ تو اتنا فوکس ہوتے ہیں کہ نہیں، ڈوبتے ہیں کہ نہیں قرآن کے لفظوں میں، مکہ والے ڈوب گئے۔ اللہ تعالیٰ نے جب پوچھا فمن ھذا الحدیث تعجبون، کیا تم بھلا اس بات پہ تعجب کرتے ہو، تمہیں یہ بات عجیب لگتی ہے، بری لگتی ہے، یہ قرآن، یہ کتاب، یہ توحید کی باتیں، یہ مرنے کے بعد دوبارہ اٹھنے کی باتیں، تمہیں اس پہ تعجب ہو رہا ہے؟ وتضحکون ولا تبکون، اور تم ہنستے ہو روتے نہیں ہو، شرم نہیں آتی تمہیں قرآن کی باتوں کو سنتے پڑھتے وقت، ہنستے رہتے ہو روتے نہیں ہو، پچھلی قوموں کے حالات تمہیں سنائے تم نہ روئے، قیامت کی بات کی تم نہ روئے، جہنم کے قصے سنے تم نہ روئے، وجہ پتہ کہ نہ رونے کی، وانتم سامدون، اور تم نے تو کھیل اور مذاق بنا لیا۔ اللہ اکبر، سامدون کا لفظ غفلت میں رہنے کے لیے آتا ہے، اور گانے بجانے کے لیے لفظ آتا ہے۔ سامد کہتے ہیں اس شخص کو جو غفلت میں سر اٹھائے پھراؤ، بے پرواہ، اللڑ، غافل۔ اللہ کہتے ہیں تم قرآن کی نعمت کو پا کے بھی سنجیدہ نہیں ہوئے، اپنے کاموں میں اتنے مشغول ہو، اصل کام سے غافل ہوئے ہوئے ہو۔ اور ابن عباس کہتے ہیں کہ سمود گانے بجانے کو کہتے ہیں، یمن کی زبان میں۔ اسی طرح تکبر کے طور پر سر جھٹکنا، رف و راس و تکبرن، تکبر کے مارے سر اٹھاتے ہوں، دیکھ لیتے ہیں یہ کیسا قرآن ہے۔ قوم نوح نے بھی جو کیا تھا اس کے لیے بھی اللہ تعالیٰ نے یہی لفظ استعمال کیے، استکبارن، تکبر کے مارے۔ کیوں نہیں لوگ قرآن سننے آتے؟ کیوں ان کو اچھا نہیں لگتا؟ ہم بڑے ہیں، اور اس لیے کہ گانے بجانے کی عادت ہے۔ یہاں وہی بات کرتی جو سورہ لقمان میں تھی، وَمِنَ النَّاسِ مَن يَشْتَرِي لَهْوَ الْحَدِيثِ، لوگوں میں کوئی ایسا ہے جو لہو الحدیث خریدتا ہے، کیوں؟ لوگوں کو اللہ کے راستے سے روکنے سے۔ آج ہماری قوم کا مسئلہ کیا ہے؟ ہماری راتیں کہاں گزرتی ہیں؟ ہم آدھی آدھی رات کو جب جاگتے ہیں تو ہم کیسے صبح اٹھ کے قرآن کے لیے آئیں اور بیٹھیں؟ تو لفظ سامد میں غفلت، لاپرواہی، گانا سننے والا، غفلت سے منہ پھیرنے والا، قرآن سننے کے بجائے گانے بجانے میں مشغول ہونے والا، تاکہ اس کو کلام کا اثر نہ ہو اور اپنے برے عقائد سے وہ بچ نہ جائے۔ سامدون، کیسے تم دنیا میں کھیل تماشوں میں پڑے ہو، کیسے آج تک، آج دیکھیے کہ لگتا ہے کہ قرآن چغلیاں کرتا ہے ہماری۔ فرمایا فاسجدوا للہ واعبدوا، پس سجدہ کرو اللہ کے لیے اور اس کی عبادت کرو۔ اتنا اثر تھا ان پہ اس آیت کو پڑھ کے کہ جب نبی صلی اللہ علیہ وسلم نے اس آیت سجدہ پر سجدہ کیا تو مکہ والوں نے بھی سجدہ کیا، اور وہی خبر پھیل گئی جس کا تذکرہ پیچھے ہوا، سب خوش ہو گئے کہ سب مسلمان ہو گئے۔ لیکن اس قرآن کا اثر آتا ہے دلوں پہ؟ عقل جھکتی ہے اس کو پڑھ کے کہ نہیں پڑھتی؟ کس طرح انسان اپنے آپ کو بڑا بناتا ہے؟ یہ سجدہ تلاوت نہیں بلکہ نماز کی طرف اشارہ ہے، کیونکہ آگے وعبدوا کا لفظ ہے، نمازوں کی فکر کرو۔ آغاز میں ستارے کے گرنے کی بات ہوئی جو جھکنے کی طرف اشارہ تھا، بیچ میں بات ہوئی نماز کی، اور اختتام ہے فاسجدوا للہ واعبدوا، قرآن کی باتیں، عبادت کی باتیں، سجدے کی باتیں۔ اللہ تعالیٰ ہمیں توڑ کے ایک نیا انسان بنانا چاہتا ہے۔ ان کے دلوں پہ اس کا اتنا اثر ہو جن کو یقین نہیں تھا، آج ہم یقین والے لوگ اس قرآن کو پڑھیں تو دل پہ اثر نہ آئے، ہر بندہ سوچے۔ اور ایسے وقت میں وہ شخص جس نے سجدہ کرنے کے بجائے تکبر کے مارے اپنے ہاتھوں پہ مٹی لے کے ماتھے کو لگائی تھی، اللہ نے اس کو نصیب ہی نہیں کیا ایمان، کفر پہ مارا گیا۔ اللہ نہ کرے ہم میں سے کسی کی موت کفر پہ ہے۔ قرآن سے جو تعلق جڑا ہے یہ سامدون ہوتے ہوئے کہیں اگلی زندگی میں ختم نہ ہو جائے، پھر غفلتوں میں نہ چلے جائیں، پھر غافلون میں نہ چلے جائیں، پھر مشکلات میں نہ پڑ جائیں اپنی دنیا کی۔ یہاں پہ سجدہ بھی کریں گے آپ لوگ؟
وَأَنَّ إِلَى رَبِّكَ الْمُنْتَهَى۔ وَأَنَّهُ هُوَ أَضْحَكَ وَأَبَكَى وَأَنَّهُ هُوَ أَمَاتَ وَأَحْيَا وَأَنَّهُ خَلَقَ الزَّوْجَيْنِ الذَّكَرَ وَالْأُنْثَى مِنْ نُطْفَةٍ إِذَا تُمْنَى وَأَنَّ عَلَيْهِ النَّشْأَةَ الْأُخْرَى وَأَنَّهُ هُوَ أَغْنَى وَأَقْنَى وَأَنَّهُ هُوَ رَبُّ الشِّعْرَى وَأَنَّهُ أَهْلَكَ عَادًا الْأُولَى وَثَمُودَ فَمَا أَبْقَى وَقَوْمَ نُوحٍ مِّن قَبْلُ إِنَّهُمْ كَانُوا هُمْ أَظْلَمَ وَأَطْغَى وَالْمُؤْتَفِكَةَ أَهْوَى فَغَشَّاهَا مَا غَشَّى فَبِأَيِّ آلَاءِ رَبِّكَ تَتَمَارَى هَذَا نَذِيرٌ مِّنَ النُّذُرِ الْأُولَى أَزِفَتِ الْآزِفَةُ لَيْسَ لَهَا مِن دُونِ اللَّهِ كَاشِفَةٌ أَفَمِنْ هَذَا الْحَدِيثِ تَعْجَبُونَ وَتَضْحَكُونَ وَلَا تَبْكُونَ وَأَنتُمْ سَامِدُونَ فَاسْجُدُوا لِلَّهِ.